كاينه.
تخوا يا كمان
بيكو شتو كاينه
كوجو تاجو
في دي
कोई गाल करो ना जी
साहलों का ये किनारा है
लखोते हुआ है
अस्सलाम वालेकुम सामेन प्रोग्राम है कुछ तो कहिए मैं हूं आपकी मेजबान शहनाज अजीज प्रोड्यूसर हमारी गुलरुख है और हमारी इंजीनियर है जयवांग تو پروگرام شروع کرتے ہیں آج کا اور اس سے پہلے کہ مہمانوں سے آپ کی ملاقات کروائیں لیجیے ایک جھلک سنتے ہیں آواز کی نہیں بلکہ ان کی آوازوں کی تو سامین تھر کی زمین جیسے کہ میں لکھا کہ بڑی سریلی مٹی ہے اس کی اور وہاں سے ایک آواز کو تو آپ ہمیشہ میں نے دیکھا ہے کہ عام طور سے جو سندھ کے باہر کے لوگ ہیں وہ ایک آواز کو بہت پہچانتے ہیں جو کہ مائی بھاگی کی آواز ہے کھڑی نیم کے نیچے لیکن بہت کم لوگ اس بات سے واقف ہیں جو سندھ میں نہیں رہتے کہ وہاں بڑے بڑے مشہور فنکار ہیں اور تھر میں خاص طور سے تو آج ہم نے ایسے ہی دو فنکاروں کو مدعو کیا اپنے پروگرام میں استاد شفیع محمد صاحب اور رفیق فقیر صاحب استاد شفیع محمد فقیر اور رفیق فقیر تو یہ شاگرد اور استاد کا ان کا رشتہ ہے ہم تو چاہتے تھے کہ سب سے پہلے ہم شفیع محمد صاحب سے بات کریں کیونکہ وہ استاد ہیں اور رفیق ان کے شاگرد اور بڑے سعادت مند شاگرد لیکن اتفاق سے فون پہلے رفیق کا مل گیا تو السلام علیکم رفیق آپ کو کیسے ہیں آپ
کرم ہے اللہ کا
تو کہاں کچھ جی پہلے تو میں شکریہ ادا کروں گی آپ کا آنے کے لیے کیونکہ زیادہ تر میں نے صحیح کہا کہ اس مائی بھاگی کے نام سے سندھ سے باہر جو لوگ ہیں وہ تھر کو اسی نام سے پہچانتے ہیں اور وہ بڑی فنکار تھیں اور بڑی محترم ہستی بھی تھیں لیکن مجھے معلوم ہے کہ آپ اور آپ کا خاندان اور اس طرح بہت سے خاندان ہیں سندھ میں جو خدمت کر رہے ہیں فن کی تو تھوڑا سا آپ سے شروع کرتے ہیں بتائیے مجھے اپنے بارے میں رفیق کہ کیسے آپ کا آغاز کہاں سے ہوا آپ کے خاندان میں فن کا
اصل میں میرا دادا جی جو ہے وہ کماچ بجاتا تھا اس کے بعد میرا والد صاحب جو ہے وہ ٹیچر تھے تو ہمارے برادری کے جو شادی بیاہ میں جو ایک محفلیں ہوتی تھی تو اس میں میں نے پہلے فقیر کو سنا اور میں نے یہی شوق پیدا ہوا گانے کا تو میں نے شاگردی لی شاہ شفیع فقیر سے تو ماشاء اللہ جو تقریباً مجھے میں نے 98 سے شروع کیا ہے میں نے شاگردی لی استاد شفیع فقیر سے وہ میرے استاد جی ہیں
اچھا تو رفیق کھماچ کا ذکر آپ نے کیا کھماچ پاکستان میں ابھی بھی مروج ہے سندھ میں کوئی بجاتا ہے کھماچ یہ ساز کیسے تھوڑا سا اس کے بارے میں بتائیے
ابھی ایک دو بچے ہیں باقی کھماچ جو ہے اس کو ہم نے یہ ہمارے ایک اکیڈمی ہے جو چلا رہے ہیں استاد شفیع فقیر ان کی کاوشوں سے تو اب دو بچے ہیں کماچ والے ایک کا نام عبد الشکور ہے ایک پٹھائی خان اور ایک دو بچے ہیں اس کو کوشش کر رہے ہیں کہ وہ سیکھ جائے اس کماچ کو
تو کیسا تھوڑا سا وضاحت کیجئے کماچ کی کہ کون سا ساز ہے یہ سانس سے بجایا جاتا ہے یا تار سے بجایا جاتا ہے کس طرح کا ساز ہے
یہ فوک ساز ہے یہ سرنگی اور یہ اس سے ملتا جلتا ہے لیکن اس کا بات جو ہے وہ مختلف ہے وہ فوک ساز ہے جو تقریباً ہمارے راجستھان میں پایا جاتا ہے
اچھا
تقریباً آپ نے سنا ہوگا ہاں راجستھان جیسلمیر وہاں جہاں ہمارا تھر کا علاقہ ہے وہاں
اچھا تو ہم برابر کوشش کر رہے ہیں شفیع محمد فقیر صاحب سے بات کرنے کی لیکن آپ یہ کیجئے کہ آپ کے جو شاگرد بیٹھے ہوئے ہیں آپ کے ساتھ یعنی جو بینجوں پر ہیں عبد الجبار صاحب، ان سے کہیے کہ یہ ذرا کوشش کریں ان کو، شفیع صاحب کو، تاکہ وہ فون اٹھا لیں، ان کا فون بزی آ رہا ہے ہمیں، ٹھیک ہے؟ اور جی تو میں اب آپ سے کہوں گی کہ تھوڑا سا کچھ ہمارے سننے والوں کے لیے آپ سنائیے، اور اپنے سننے والوں سے میں کہوں گی کہ آپ جب بھی چاہیں آپ فون کر سکتے ہیں ہمارے ٹول فری نمبر پر 0800-777-789، اور بدقسمتی سے تو ہمارا فیس بک پر اس وقت میں نے پرومو نہیں ڈالا، تو فیس بک پر بھی بہرحال بھیج سکتے ہیں، ہماری جو اردو کی فیس بک ہے، میں ہم آپ کا سوال ضرور لیں گے، اور اب رفیق کچھ سنائیں گے آپ کو. جی رفیق، رفیق سنائیے کچھ آپ ہمیں.
प्यार पहेंजो लिखाए न सकंदे पिरी प्यार पहेंजो लिखाए न सकंदे लड़ी लुड़क पवंदे नवाए न सकंदे लड़ी लुड़क पवंदे नवाए न सकंदे पिरी प्यार पहेंजो तेरी प्यार पहनो तो रस्म रिवाज जो पाबंद थी दे तो रस्म جو پابند تھیندے ملے بھی کتے 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 ملے بھی کتے مسکرائے نہ سکندے ملے بھی کتے مسکرائے نہ سکندے لڑی لڑک پوندی نوائے نہ سکندے
میری
پیار پہجو
شکریہ رفیق، بہت بہت آپ کا، اور آپ کے استاد صاحب بھی آ گئے، یعنی کہ شفیع محمد فقیر صاحب. تو شفیع صاحب، ہم بڑی دیر سے آپ کو کوشش کر رہے تھے ملانے کی، لیکن میرا خیال ہے کہ تھر میں تھوڑا سا ٹیلیفونوں کا مسئلہ ہے، تو آپ کے شاگرد جو ہیں رفیق، آپ سے پہلے شروع نہیں کرنا چاہ رہے تھے ادب کے تحت، لیکن یہ کہ کیونکہ آپ سے فون نہیں مل سکا تو ہم نے ان کا شروع کیا. تھوڑا سا اب آپ ہمیں بتائیے، فقیر جو آپ سب کے ناموں کے آخر میں آتا ہے، تو فقیر یہ کوئی مطلب کیا ہے اس کا مطلب؟ کوئی جوگی ہیں آپ لوگ یا کیوں فقیر؟
نہیں نہیں، اب مسئلہ کیا ہے کہ ہمارے سندھ میں فقیر کہا جاتا ہے اللہ والے کو.
جی ہاں، تو جوگی بھی اللہ والا ہوتا ہے.
کیونکہ یہ دوسری بات ہے کہ ہماری جو کمیونٹی ہے
جی
وہ ہے منگنار کمیونٹی.
اچھا،
منگنار کمیونٹی، تو ہم جو ہے وہ ثقافت کے امین ہوتے ہیں، اس لیے ہمیں یہ فقیری کا تخلص ملا ہوتا ہے، چاہے وہ اللہ والا ہو یا نہ، جو ہمارے خاندان میں جو بھی پیدا ہوتا وہ فقیر ہی ہوتا ہے، منگنار فقیر.
اچھا، تو شفیع صاحب میں آپ سے، یہ جو آپ کی کمیونٹی ہے، آپ کی زبان مارواڑی ہے یا سندھی ہے؟
اب یہ کہ جو جہاں بستا ہے، جو سندھ میں رہتا ہے وہ سندھی بولتا ہے، جو تھر میں رہتا ہے وہ ڈھاٹکی بولتا ہے، جو پارکر میں رہتا ہے وہ پارکری بولتا ہے، جو انڈیا میں رہتا ہے تو وہ مارواڑی بولتا ہے.
اچھا،
اس سے اس کا تعلق ہے، وہ جو مدر ٹنگ وہی ہوتی ہے.
تو آپ کون کون سی زبانوں میں گاتے ہیں؟
میں مارواڑی میں گاتا ہوں، ڈاٹکی میں گاتا ہوں، سرائکی میں گاتا ہوں، پنجابی میں گاتا ہوں، اردو میں گاتا ہوں، اور اپنے سنسکرت میں گاتا ہوں، گجراتی میں گاتا ہوں، اور اپنا ہندی میں گاتا ہوں.
واہ، تو کیوں نہ آپ اپنی پسند سے جو بھی، آپ ہمیں ایک دو منٹ کا کچھ سنائیے. میرا خیال ہے کہ اردو میں اگر آپ سنائیں تو بہت سارے لوگ سمجھ سکیں گے اس کو، تو کوئی کلاسیکل چیز اگر اردو میں سنائیں آپ ہمیں.
ہاں، تو میں آپ کو میرا جی کا سنا رہا ہوں.
بہت شکریہ جی.
Mm-hmm. और ब्याह मिले न जान, सब बल मिले न राज, और बाप बिन मिले न साजन, महिला भी लगन गुरु चरणन की, महिला भी लगन गुरु चरणन की, गुरु चरणन की, गुरु चरणन की, गुरु चरणन की, तेरे चरणन की, महिला भी लगन गुरु चरणन की। भव सागर सूख गयो रे, भव सागर सूख गयो, मोहे आस रही है तरनन की, मोहे आस रही है तरनन की, मोहे लग लगन गुरु चरणन की।
वाह वाह वाह, क्या कहने।
हेलो,
बहुत खूब। मैंने एक दो दफा मैं थर गई हूँ और मैंने अंदाजा किया कि थर में आमतौर से लोगों में बहुत ज्यादा फहम है जबानों की, और शायद इसकी वजह यही है कि जो मुख्तलिफ कम्युनिटीज रहती हैं वहाँ वो बहुत सी जबानें बोलती हैं। अच्छा, रफीक भी हमारे साथ हैं, तो ये बताइए कि आपके ये शागिर्द जो हैं ये तो काफी नोन हैं, तो और कौन कौन से शागिर्द हैं आपके जो मशहूर हुए म्यूजिक में?
अब ये कि मेरे चार पांच शागिर्द इंडिया में, वो भी मशहूर है, फकीरा खान बेसाला, वो बाड़मेर से बिलोंग करते हैं।
अच्छा,
और इमदाद खान है, शौकत खान है, कतरा खान है, ये इंटरनेशनल आर्टिस्ट है जो अमरीका, कैनेडा, पूरी दुनिया में आते जाते हैं। और यहाँ मेरा आला म्यूजिक एकेडमी नाम से एक इदारा है, वो वॉलंटियर है, उसमें कोई फीस नहीं है, तो मैं 30-35 साल से
अच्छा।
ये राग की मैं ट्रेनिंग दे रहा हूँ। तो इनमें से मेरा एक लड़का है सिकंदर, वो भी बहुत अच्छा गाता है, रजब फकीर है, असलम फकीर है, मेरे जितने भी शागिर्द हैं उनके नाम के पीछे मैं फकीर लगा देता हूँ, चाहे वो बिरोही हो, चाहे बलोच हो, कोई भी हो।
दुरुस्त। अच्छा, ये तो एक ऐसा नाम है कि
ये मेरा एक ट्रेडमार्क है।
अच्छा अच्छा, तो रफीक भी हमारे साथ हैं। रफीक, आप कुछ अपने उस्ताद के बारे में कहना चाहेंगे? आप बड़ी उनकी तारीफ कर रहे थे, थोड़ा सा बतौर उस्ताद के आपने शफीक साहब को कैसा पाया? मैंने ही देखा कि शफीक साहब मुस्कुराते रहते हैं, लेकिन उस्ताद सख्त हैं या नरम मिजाज हैं?
ये बहुत शफीक उस्ताद हैं और नरम मिजाज हैं। कभी हमें डांटा नहीं इतना जोर से, कभी प्यार से सिखाया हमें।
अच्छा, पिटाई विटाई कभी नहीं की? पिटाई वगैरह कभी नहीं हुई उस्ताद के हाथों?
नहीं, कभी नहीं, प्यार से सिखाया।
अच्छा, तो चलिए, ये तो बड़ी अच्छी बात है। वैसे आपके सबसे पसंदीदा शागिर्द कौन से हैं शफी मोहम्मद साहब?
वालदेन को सारी प्यारी होती है।
अच्छा,
अब किरदार हर एक का अपना, क्योंकि मैं अपने शागिर्दों को कोई नौकर या गुलाम या वो नहीं समझता हूँ, मैं अपनी औलाद समझता हूँ, ठीक है ना? तो इसलिए मुझे सब शागिर्द प्यारे, लेकिन सबसे बड़ा शागिर्द मेरा रफीक है।
अच्छा, तो जो मैंने आपसे बात पूछी थी वही तौसीफ शौकी ने भी कश्मीर से आपसे पूछी थी, तो आपने सुन लिया कि क्या नाम, नहीं इन्होंने कभी अपने शागिर्दों के साथ सख्ती नहीं की। और कॉलर हमारे साथ हैं। जी जी,
मैं उनको अपनी औलाद की तरह ट्रीट करता हूँ, मैंने कभी वो जो पहले उस्ताद होते थे वो मिजाज में रखता ही नहीं।
बिल्कुल नहीं, आपकी तो देख के भी आपको लगता है मुस्कुराते रहते हैं। म्यूजिक मैंने आपकी जो भी रिकॉर्डिंग्स देखी मुझे बड़ा अच्छा लगा।
जो प्यार से काम होता है वो डांस से नहीं होता है।
दुरुस्त। ये बीच में लाइन में कुछ शोर है थोड़ा सा, अब बेहतर है। अच्छा, हमारे साथ हैं शाहिद महमूद खोसो। जी शाहिद महमूद खोसो।
हेलो
जी। वालेकुम सलाम खोसो साहब। जी
शाहिद महमूद खोसो बात कर रहा हूँ, देर आजादी खान से।
जी 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 जी, कहिए।
हमारा फकीर से सवाल, मेरा फकीर से सवाल है
जी,
एक कहाँ का रहने वाला, मिट्टी का है या नौकोट का रहने वाला है?
अच्छा, हमारे पास दो फकीर हैं, एक उस्ताद फकीर हैं और एक उनके शागिर्द फकीर हैं। क्यों, तो शफी मोहम्मद साहब आप कहाँ के रहने वाले
हैं? मेरा पैदाइश है वो है पुराना थरपाल का एक गाँव है बॉर्डर पे गडरो।
अच्छा,
वहाँ की मेरी पैदाइश है और मैं डिस्ट्रिक्ट उमरकोट में छोर न्यू छोर के नाम से छोटा शहर है वहाँ रहता हूँ।
और रफीक साहब?
और मेरा उमरकोट क्योंकि मेरी बैठक है इसलिए हेडक्वार्टर उमरकोट।
जी एक मिनट, मुझे समझ आया। रफीक आपने क्या बताया?
میں نے کہا میرا تعلق عمرکوٹ سٹی سے ہے.
اچھا عمرکوٹ سٹی سے. تو آپ نے ان کی اکیڈمی میں جا کے جو انہوں نے کھول رکھا ہے اپنی, اس میں جا کے تعلیم حاصل کی یا ویسے شاگرد بنے آپ شفیع محمد صاحب کے؟
نہیں, میں نے وہ اکیڈمی جوائن کی.
اکیڈمی جوائن کی. تو شفیع صاحب کتنے لوگ ہیں آپ کے اکیڈمی میں, کتنے بچے پڑھنے آتے ہیں؟
ہلو
شفیع صاحب, آپ کی اکیڈمی میں کتنے لوگ آتے ہیں سیکھنے کے لیے, کتنے بچے آتے ہیں؟
اب یہ کہ 30-35 سال کا عرصہ گزر گیا, سینکڑوں میں بچے آئے ہیں, اور گانے کے علاوہ ڈھولک ہو اور کوئی ساز ہو, تو جب وہ اپنے پاؤں پہ کھڑا ہونے کے لائق ہو جاتا تو میں اسے اجازت دیتا ہوں کہ بیٹا جاؤ اپنا کام کرو.
اچھا.
اور اوروں کو سکھاؤ. تو میری اس اکیڈمی کے توسط سے 5-6 اور اکیڈمی چل رہی ہے, مٹی میں چل رہی ہے, میرا شاگرد رنجب چلا رہا ہے, ساتروں میں چل رہی ہے, مقصود اور ہند میں چل رہی ہے, خیرپور میں چل رہی ہے. تو جو اپنے سورا فقیر ہوتے ہوا کرتے تھے صوفی راجی, اس کا بیٹا جو ہے سلامت, وہ بھی میرا شاگرد ہے.
اچھا شفیع صاحب, ایسا ہے کہ آپ کے فون کی لائن میں ہمیں بہت خرابی مل رہی ہے, تو ہم دوبارہ آپ کو کال کرتے ہیں, ہم دوبارہ ڈائل کرتے ہیں آپ کو, اور اس دوران ہم شفیع صاحب کا ایک سناتے ہیں گیت آپ کو.
تلسی کہتا ہے کہ اگر دنیا میں دو چیزیں تج دو, ترک کر دو, تو جو تم مانگتے ہو وہ بن مانگے مل جائے گی. پر دھن پتھر سمان, جس دولت کو ہم اپنا سمجھ کر سمیٹتے ہیں, اللہ جانے کتنوں کا حق کا سپوتا.
تو بڑی اچھی بات ہے, آپ تو ساتھ ساتھ مطلب بھی بتاتے جاتے ہیں, اور یہ میرا خیال ہے یہ, کیونکہ کئی دفعہ جو صوفیانہ کلام ہوتا ہے یا مشکل کلام ہوتا ہے وہ عام سننے والے کی سمجھ میں بھی نہیں آتا, تو بڑی بات ہے یہ.
اب کیا ہے کہ شاعر جو بات کر جاتا ہے, اگر لوگ اپنی طرف سے ان کی اگر معنی لے لیتا ہے تو وہ بھٹک بھی جاتا ہے. اس لیے ہم ضروری سمجھتے ہیں کہ اس کو صحیح راستے پہ جو اس کی سمت ہے, جو اس کا پیغام ہے, वो लोगों तक जैसा उन्होंने किया है वैसा, क्योंकि बीच में लोग जो अपने कुछ राय शामिल कर लेते हैं, मैं जो जो हर बार होता है मैं उसे समझाने की कोशिश करता हूँ।
बिल्कुल सही। तो रफीक फकीर साहब, आपने जैसे कि शुरू में बताया कि आपके वालिद साहब टीचर थे, तो उनकी वजह से जाहिर है कि आपके खानदान में तालीम जो है अब से इस नस्ल से नहीं, उससे पहले कई नस्लों से चली आ रही है। तो आपके यहाँ पढ़ने लिखने का शौक है, आपके जो बच्चे हैं भाई बहन हैं उन सबको पढ़ाते हैं आप लोग?
हाँ बिल्कुल, उनको पढ़ावा, मेरे दो भाई हैं, वो मुझसे छोटा है मंजूर, वो भी पढ़ा है, और उससे छोटा है असद, वो भी पढ़ रहा है अभी।
अच्छा,
मेरा बेटा है फरहान नाम है, वो भी पढ़ रहा है।
अब मैं ये भी पूछूंगी कि मगर क्या बच्चियों को भी पढ़ाते हैं आप लोग, या बच्चियों को भी पढ़ाने का?
हाँ, बच्चियों को पढ़ाते हैं।
अच्छा,
मेरी दो बेटियां वो पढ़ती हैं।
बड़ी खुशी की बात है। और कुछ सवालात हैं आप लोगों के लिए, और एक नवाबशाह से आशिक हुसैन खासखेली ने नंबर भेजा था हमें और लिखा था कि हम इस पे कॉल करें, हम इस नंबर पे कॉल कर रहे हैं, वो नहीं मिला, इसीलिए मैं आपसे कहूंगी आशिक साहब अपना सवाल आप पूछिए फेसबुक पर, ताकि आपको जवाब मिल जाए। कई दफ़ा टेलीफोन नंबर हमें नहीं मिलते, ये आप सबसे दरख्वास्त है कि सवाल अपना लिख दिया करें, हम पूछ लेंगे। अच्छा, शुएब हसन निहालिका ने ये पूछा है कि हुकूमत की जानिब से हौसला अफजाई होती है यानी? रफ़ीक, ये मैं आपसे पूछूंगी, आप बताइए कि कुछ हौसला अफजाई इस फन की हुकूमत की जानिब से होती है?
हाँ वो है, कुछ वो कल्चर डिपार्टमेंट है, वो काम कर रहा है, लेकिन ठीक चल रहा है।
मतलब आप मुतमईन है कि कुछ ना कुछ होता रहता है कल्चरल डिपार्टमेंट की तरफ से?
अभी जो हमारा मिनिस्टर है वो सरदार अली शाह है, वो हमारे इलाके के हैं कल्चर डिपार्टमेंट के।
अच्छा,
वो काम कर रहे हैं इस म्यूजिक मैनेजमेंट में,
ठीक,
अच्छा काम कर रहे हैं।
तो शफी मोहम्मद साहब, आपकी मसलन एकेडमी है जिसमें आप बिला मुआवजा तालीम दे रहे हैं, तो क्या उसको एक तरह से, तो जो कल्चरल डिपार्टमेंट है उसको स्पॉन्सर करना चाहिए? तो आपने, वो लोग कुछ करते हैं आपकी एकेडमी के लिए?
मसला ये है कि मैं उनसे कोई मदद नहीं लेता हूँ, किसी इदारे से नहीं लेता हूँ।
अच्छा,
उसके कुछ मेरे अपने उसूल है, क्योंकि जब कोई इदारा सपोर्ट करता है तो फिर वो अपनी एजेंडा भी देता है, ठीक है ना?
अच्छा,
हम किसी के एजेंडे या डिक्टेशन लेने के शुरू से याद ही नहीं है। बाकी रही बात, डिपार्टमेंट जो होता है वो करता है मोरली सपोर्ट, और जो आर्टिस्ट वो किसी डिपार्टमेंट का मोहताज नहीं होता है।
ये बात दुरुस्त है, लेकिन क्योंकि मेरा, मुझे ऐसा लगता है कि अगर सपोर्ट हो तो और भी ज़्यादा, लेकिन मैं इससे 100% इतफाक करती हूँ कि ये आमतौर से पाकिस्तान में ये है कि अगर आपकी मदद की जाती है तो फिर वो अपनी मर्जी से हर चीज़ उसको चलाने की।
अब ये कि हुकूमत चेंज होती रहती है।
जी हाँ,
एक मिनट से जैसे सरदार अली शाह अच्छा काम कर रहा है, कल कोई दूसरी हुकूमत आए, दूसरा मिनिस्टर आएगा तो वो फिर अपने हिसाब से करेगा। अब अगर हम उनसे कुछ लेते हैं तो जाहिर है हमें उनका भी बात माननी पड़ेगी।
बिल्कुल,
तो मैं शुरू से इसी तरीके से, बाकी भी बात है, गवर्नमेंट जो है वो हमें हानर देती है। अभी रिसेंट मुझे फ्राइडा परफॉर्म, तो उसने कारगर्दगी से नवाजा गया है, बिटाई अवार्ड है, गवर्नर सब मिले है
जी।
तो जो एक आर्टिस्ट का दिल बढ़ाने के लिए, उसकी हौसला अफजाई के लिए जो चीजें वो करते हैं।
अच्छा अच्छा, आपसे आमिर बलोच ने पूछा है शफी मोहम्मद साहब कि आपके उस्ताद कौन है?
अब ये कि मैंने सबसे पहला तो मैंने अपने, मेरा खानदान जो मेरे अबा अजदाद यही काम करते आ रहे थे। अब मेरे वालिद साहब, अब कोई 95 ईयर की उनकी एज है, और वो 1968 में रेडियो पाकिस्तान हैदराबाद पे अप्रूव हुए थे।
अच्छा,
ठीक है
जी।
तो जाहिर है तो एक फनकार फैमिली के नाते से मेरे घर में भी ये काम चलता था। उसके बाद 75 में मैंने उसका शादी फती, वो हमारे कजन थे, उनसे मैंने सीखा।
अच्छा।
उसके बाद मैंने उसके बाद उसका सलाम अली खान से भी कुछ रहनमाई ली, फिजा अली सलीम से, हुसैन शाह से, गुलजार अली खान से, जो अब मेरे सीनियर थे, उन सब ने मेरे पे जो है वो ध्यान दिया। और फिर मैंने पहला परफॉर्मेंस किया हमारे संगी नवाज उस्ताद मजीद खान कराना घराने के शागिर्द थे
जी,
उस्ताद मियां अब्दुल करीम खान वालों के घराने के वो शागिर्द थे, मैंने उनसे बाकायदे क्लासिकल जो है वो ट्रेनिंग ली।
तो कहाँ थे आप उस जमाने में? सिंध से बाहर थे, कहाँ आपने ये सारी तरबियत ली?
ये सिंध में, क्योंकि सिंध वो ऐसा इलाका है सिंध के जो अमीर उमरा उनके पास पूरी दुनिया के गवैये आते थे।
अच्छा,
तो वो जब भी सिंध में आते थे, कभी कभार जब मैं अपने पाँव पे खड़ा हो गया तो मैं लाहौर चला जाता था।
अच्छा,
चला जाता था।
अच्छा,
हाँ तो जी।
اچھا رفیق، آپ سے توصیف شوقی نے وہی سوال پوچھا ہے جو میں نے پوچھا. لوگوں کو بڑا شوق ہے غالباً یہ جاننے کا کہ آپ کو استاد سے ڈانٹ پڑی یا نہیں، لیکن آپ نے بتایا کہ آپ کے استاد نے آپ کو کبھی نہیں ڈانٹا. تو میں آپ سے ایک فرمائش کروں گی، یہ فیس بک پہ کئی لوگوں نے مائی بھاگی کا جو ہے کھڑی نیم کے نیچے، وہ آپ سنا سکتے ہیں تھوڑا سا، چند بول خالی اس کے، پورا نہیں سنائے گا. رفیق
جی
سنائیے. سامعین بتا دوں کہ ہمارے جی رفیق فقیر ہمارے ساتھ ہیں.
کھڑی نیم کے نیچے ہوں تو اکیلی، جب سے بتا دوں منا چنی مانی دیکھ لی، جب سے بتا دوں منا چنی مانی دیکھ لی. کھڑی نیم کے نیم کے کھڑی نیم کے نیچے ہوں تو اکیلی، جب سے بتا دوں منا چنی مانی دیکھ لی، گاتا رے بچارو مانا جانی مانی دیکھ لی. جر میرے نیلا برس پو نہیں لولا لاوے، ارے مور پپیا میٹھا بولے کوئل شور مچاوے. ارے جر میرے نیلا برس پو نہیں لولا کھاوے، ارے مور پپیا میٹھا بولے کوئل شور مچاوے. اونٹھا نہ پوچھا چل بمریا، اونٹھا نہ پوچھا تھنا پوچھا چل بمریا، اکلی جا تو رے بتا دوں منا چنی مانی دیکھ لی،
جا تو
رے بتا دوں منا چنی مانی دیکھ لی.
بہت خوب رفیق صاحب، بہت خوب. ہماری جو پروڈیوسر ہیں گلرخ کہہ رہی ہیں کہ بس آپ نے میرا دل جیت لیا اس وقت تو، کیونکہ میں یہی گانا سننا چاہ رہی تھی. اچھا ہمارے ساتھ کچھ کالرز ہیں، محمد ایک شاہد صاحب ہیں ہمارے ساتھ، جگہ مجھے نہیں معلوم، شاہد صاحب کا فون ڈراپ ہو گیا. محمد طارق چکتائی، طارق چکتائی صاحب
السلام علیکم. بہن میں سب سے پہلے تو معزز مہمانوں کو ویلکم کرتا ہوں، خوش آمدید کرتا ہوں، اللہ پاک ان کو اس سے بھی زیادہ عزت دے. سوال میرا ان سے یہ ہے کہ انہوں نے کہا تھا کہ ہمارے جو شاگرد ہیں ان کے نام کے ساتھ خالص ہوتا ہے فقیر. پوچھنا میں یہ چاہتا تھا کہ علم فقیر صاحب سے تعلق کیا ہے، اگر وہ ان کے شاگرد ہیں تو ان کا کوئی پسندیدہ
کون سے عالم فقیر
سب ہو سکے تو بہت شکریہ.
کون سے آپ نے سنگر کا نام لیا؟ اچھا میں اچھا اور ہمارے ساتھ ہیں محمد اقبال ڈنگا سے. جی محمد اقبال صاحب.
جی السلام علیکم.
وعلیکم السلام اقبال صاحب.
جناب بہت ہی مزہ آیا ہے اس مسجد میں، مہمان کو میں سب سے پہلے خوش آمدید کہتا ہوں اور اس کو سلام کرتا ہوں، اس کا مطلب میں بہت ویلکم کرتا ہوں. بہت مزہ آیا لیکن ہمیں سمجھ نہیں آئی
ہمیں
اپنی زبان میں اس نے جو پڑھایا، بہت مزہ آیا اس زبان سے.
اچھا تو آپ ویسے آپ پنجابی بولتے ہیں اقبال صاحب؟ ہم پنجابی میں آپ کی کون سی زبان ہے آپ کی؟ پنجابی
ڈنگا شہر. آپ
نہیں نہیں مجھے معلوم ہے، لیکن ڈنگا شہر میں ممکن ہے نا کہ کوئی سرائکی رہتے ہوں یا کوئی پنجابی رہتے ہوں یا کوئی اردو بولنے والے رہتے ہوں، تو ٹھیک ہے ہم آپ کو پنجابی میں بھی کچھ سکھاتے ہیں آپ کو ان سے. اچھا ہمارے ساتھ عامر بلوچ بھی ہیں. جی عامر بلوچ. عامر بلوچ کا غالباً فون ڈراپ ہو گیا. اور ہمارے ساتھ ہیں عاشق حسین خاص خیلی صاحب، نواب شاہ سے انہوں نے نمبر بھیجا تھا، مل گیا اتفاق سے. جی عاشق حسین خاص خیلی،
سب سے پہلے تو میں السلام علیکم کہوں گا آپ کو باجی اور جو مہمان اس وقت آپ کے ساتھ ہیں، اور میں سندھی میں ان سے بات کرنا چاہتا ہوں.
نہیں یہ شرط ہے، دیکھیے مہمان آپ کے بات سنیے عاشق حسین خاص خیلی، اگر یہ سلسلہ میں شروع کر دوں گی نا، ہر آدمی جب اپنی زبان میں بولے گا تو پھر کوئی بھی نہیں سمجھ سکے گا. ہم بڑی عزت کرتے ہیں ہر زبان کی, اس میں گانے سنوا رہے ہیں آپ کو, لیکن سوال آپ اردو میں پوچھیں تاکہ باقی لوگ سمجھ سکیں. ٹھیک ہے
جی. میرا سوال یہ ہے کہ سب سے پہلے سندھی جو گیت ہے وہ کون سا گایا تھا اور کون سی ریڈیو اسٹیشن سے جو ہے وہ نشر ہوا تھا, یہ میرا سوال ہے. اور ماشاء اللہ آج جو پروگرام ہے بہت ہی مزہ دے رہا ہے اور میں اس وقت سن رہا ہوں بہت ہی ماشاء اللہ. اللہ تعالیٰ آپ کو خوش رکھے اور وائس آف امریکہ ہمیشہ تا قیامت تک زندہ.
بہت شکریہ, بہت اچھے آپ ہمارے سننے والے ہیں اور آپ میری بات سب لوگ سمجھنے کی کوشش کریں, کیونکہ کئی دفعہ لوگ بلوچی میں گفتگو شروع کرتے ہیں, کبھی پنجابی میں, کبھی سرائکی میں, تو اس میں کئی لوگ نہیں سمجھ سکتے. تو ہمارا مہمان تو بول سکتا ہے لیکن آپ لوگ جو ہیں سوال اپنے اردو میں پوچھا کریں. تو یہ دونوں سے سوال ہے آپ سے, میرا خیال ہے شفیع صاحب آپ سے بھی اور رفیق صاحب آپ سے بھی, کہ آپ نے پہلا جو ریڈیو یا ٹیلی ویژن پہ کلام گایا کون سا تھا؟ شفیق صاحب,
ہلو.
جی شفیع صاحب, آپ نے ریڈیو ٹیلی ویژن پہ پہلے کون سا کلام گایا تھا سب سے؟
اب یہ کہ ریڈیو پہ میں 87 میں اپنے ہوا ہوں.
اچھا,
تو وہ ہمارے عمر کوٹ کے ایک شاعر ہوا کرتے تھے, کافی بہت اچھے شاعر تھے, عبد الکریم خلیل صاحب.
اچھا,
تو میں نے ان کی کاپی پڑھی تھی ریڈیو پاکستان پہ اس دور میں. عنایت بلوچ صاحب ایس جی تھے اور کوثر بلوچ جو تھے وہ اپنے میوزک پروڈیوسر تھے.
کون تھے میوزک پروڈیوسر؟
عنایت بلوچ صاحب ایس جی تھے, ریڈیو اسٹیشن ڈائریکٹر تھے اور کوثر بلوچ.
اچھا اچھا اچھا, تو اس کا ایک شعر سنا دیجیے ہماری, اگر آپ سنا سکیں تو, یاد اگر ہو آپ کو.
جی جی
جی
جی جی میں سنا دیتا ہوں.
جی
سانگڑن جی سار سنبھار ماریڑن جی سار سنبھار جڈڑے جی اکھے جھوڑو جھوڑے ماریڑن جی او سانگڑن جی. جی
بہت خوب. اور یہ سوال رفیق آپ سے ہے, آپ نے سب سے پہلے کون سا کلام سنا ہے ریڈیو یا ٹیلی ویژن پہ؟
میں نے پیٹی پہ گایا تھا, استاد جی نے بھیجا تھا, وہ پیٹی پہ گئے تھے ہم, تو میں نے آکاش انصاری ہے ہمارا شاعر ہے
جی,
اس کی غزل تھی.
تو ایک شعر اگر سنا دیں آپ ہمیں تاکہ لوگ بھی
سمجھیں. اچ میگھ مدوں اٹھائے دنیا تے جرا دی دنیا تے جل دی دنیا کے بھلا چاہے گرل جی گھٹاؤن سا اچ میگھ مدوں اٹھائے.
بہت خوب, بہت خوب. اور اس سے پہلے ہمارے سننے والے ہیں جو طارق چغتائی صاحب کالر آئے تھے, انہوں نے یہ پوچھا تھا, مجھے سمجھ نہیں آیا, انہوں نے کہا عالم فقیر, انہوں نے غالباً کہا, تو عالم فقیر کے نام سے کوئی فنکار ہیں سندھ میں؟ شفیق صاحب,
عالم فقیر انتقال کر گئے, ان کا ڈیتھ ہو گیا. وہ تھے, وہ خالصتاً شاہ لطیف کا جو راگ تھا
جی,
ان کو اس نے ایک جدید انداز سے پیش کیا, اس نے تمبورا جو ہے وہ اپنے طرز کا بنایا.
اچھا,
ٹھیک ہے. اور وہ اجر کا پٹکا باندھتے تھے اور ایک ٹریڈیشنل لباس پہنتے تھے, تو اس نے شاہ کی بھائی کو جو جدید, ویسے شاہ کا جو راگ ہے وہ تمبورے پہ گایا جاتا ہے اور پانچ سات بندے اکٹھے ہو کے گاتے ہیں, لیکن علن فقیر اکیلا گاتا تھا. تو وہ شیخ راز کو بھی اس نے گایا, شاہ سائیں پیر کو بھی گایا اور بھی بہت سارے شاعروں کو.
اچھا, میں نام سمجھنے میں نے غلطی کی, میں سمجھی یہ عالم فقیر کہہ رہے ہیں, علن فقیر تو بڑے نون تھے اور انہوں نے شیخی کے ساتھ بھی اردو اور اس کو ملا کے گائے. بالکل. تو اچھا, پھر تو کیا فقیر ان کے نام میں جو تھا تو وہ آپ کے شاگرد تھے یا وہ بھی تھر کے؟
میں نے پہلے آپ کو عرض دیا کہ سندھ میں جو بھی صوفیانہ جو گائک ہوتے ہیں وہ اپنے نام کے پیچھے فقیر کا نام رکھتے, جیسے عبد الغفور فقیر, دول فقیر. اب یہ کوئی منگنار نہیں تھے.
اچھا,
علن فقیر تو منگنار ہی تھا, لیکن بہت سارے فقیر ہیں, حسین بخش خادم فقیر, سجن فقیر اور بہت سارے نام ہیں. تو وہ سندھ میں نے آپ کو پہلے عرض دیا کہ یہ صوفی جو ہوتے ہیں وہ فقیر کہلاتے, چاہے وہ سید ہو پھر بھی وہ فقیر کہلاتا ہے.
اچھا اچھا اچھا, یہ عامر بلوچ نے فرمائش کی ہے ٹھمری کی, تو کون رفیق سنائیں گے یا شفیع صاحب سنائیں گے؟
جو بھی سنا
ہے.
تو آپ بلکہ آپ استاد ہیں, آپ بتائیے رفیق کون سی ٹھمری سنا ہے جو آپ سمجھتے ہیں یہ بہت اچھی گا سکتے ہیں یا مشہور ہیں؟ ٹھیک ہے, تو رفیق یہ میں آپ سے درخواست کروں گی مختصر ایک دو منٹ کی بس, ٹھیک ہے نا؟ تو جی سنت, کیونکہ اور بھی بہت سے لوگ ہیں لائن میں آپ سے فرمائشوں کی. جی تو سنائیے ٹھمری, انہوں نے آپ کو کہا کہ رفیق صاحب
جی
ٹھمری سنا رہے ہیں. بہت خوب, بہت شکریہ. اچھا شفیع محمد صاحب, جیسے کہ ہم بار بار مائی بھاگی کا ذکر آ رہا ہے, بہت بڑی فنکار تھیں اور تھر کی سرزمین سے آئیں, تو میرا تھوڑا سا تھر کے بارے میں یہ اندازہ ہے کہ نسبتاً سندھ کے اور علاقوں کے مقابلے میں, حالانکہ وہ بھی دور افتادہ ہیں اور کٹے ہوئے ہیں اور سہولتیں کم ہیں, لیکن روشن خیالی ہے تھر میں بہت سارے معاملات میں, اور شاید اسی لیے ممکن ہوا کہ وہاں سے ایک خاتون جو ہیں انہوں نے گایا ریڈیو ٹیلی ویژن پر. تو آپ بتائیے کیوں, کیا تھر میں آپ بھی سمجھتے ہیں کہ روشن خیالی زیادہ ہے سندھ کے اور علاقوں کے مقابلے میں؟ شفیع محمد صاحب
جی جی, اب مسئلہ یہ ہے کہ گانا بجانا اور شعر و شاعری یہ گراؤنڈ ریئلٹی پہ ہوتا ہے
جی.
اب جتنے دور دراز علاقے وہاں کے جتنی تکلیفیں ہیں, جتنی مصیبتیں ہیں, جتنے بیکورڈ ہیں, اتنے وہاں کے جو لوگ ہیں ان میں اسٹیمنا زیادہ ہوتی ہے
جی.
اور دوسری بات یہ کہ وہاں کا کلچر جو ہوتا ہے وہ رچ ہوتا ہے, پیور ہوتا ہے, کیونکہ وہاں اتنے وسائل نہیں ہیں کہ دوسرے کلچر وہاں پرموٹ ہو سکے. اور آپ کو پتا ہے کہ یہ ہمارا جو خطہ ہے جو برصغیر کا, جسے ہم مشرق کی موسیقی کہتے ہیں, یہ ساری ہمارے معاشرے کے ارد گرد گھومتی ہے. یہاں موسموں کے راگ ہوتے ہیں, یہاں کھیتی باڑی کے راگ ہوتے ہیں, یا شادی بیاہ کے راگ ہوتے ہیں, بچے کی پیدائش کے راگ ہوتے ہیں, خوشی کے راگ ہوتے ہیں, غم کے راگ ہوتے ہیں. لوگ جو اپنے جذبات کا اظہار کرتے ہیں اور ان میں کوئی اس میں آرٹیفیشل کام نہیں ہوتا, وہ نیچرل ہوتا ہے.
جی بالکل صحیح آپ نے کہا.
جیسے تھر کی صحرا میں تھر کی ریت جتنی صاف اور شفاف ہے, ایسے ہی تھر کے گانے والوں کی آواز جو ہے وہ ان میں بھی شفافیت ہے, اور وہی کرب اور وہی درد ہے جو تھر میں ہوتا ہے.
خاص طور پہ تھر تو اتنا خوبصورت ہے. بارش جب ہوتی ہے, میں خوش قسمتی سے مجھے دیکھنے کا موقع ملا کہ جب بارش ہوتی ہے اور مور نکل آتے ہیں اور ناچتے ہیں تھر میں. پتہ نہیں اب اتنے مور ہیں یا نہیں, میں تو کافی 10-15 سال پرانی بات کر رہی ہوں, کہ تھر میں اب بھی بہت مور ہیں موجود.
مور ہے, ابھی موجود ہے,
موجود ہیں مور. اچھا, تو جو کہ میں نے پوچھا, تو کیا آپ کے یہاں تو اس کو برا نہیں سمجھتے کہ عورتیں بھی میوزک
میں؟
بہت اچھی بات ہے, یہ تو بہت ہی خوشی کی بات ہے. تو آپ مجھے بتائیے کہ آپ کی شاگرد جو ہیں ان میں کوئی ہے لڑکی بھی کوئی آتی ہے سیکھنے؟
اب یہ کہ ہمارے یہاں جو عورتیں گاتی ہیں وہ گاڈ گفٹڈ ہوتی ہے, کیونکہ ہمارے گھروں میں گانا بجانا ہوتا ہے. اور پہلے جو کیونکہ ہمارا جو تعلق ہوتا تھا وہ راجا رجواڑوں سے ہوتا تھا, تو ان میں یہ ہوتا تھا کہ عورتیں جو ہوتی تھی عورتوں میں گاتی تھی اور مرد ہوتے تھے مردوں میں گاتے تھے. تو یہ صدیوں سے ایک سلسلہ چلا آتا رہا ہے.
اچھا,
تو اب جو ایک نیا دور آیا ہے چینلز آئے, اب آپ آئیں گے تو آپ کو وہ تھر نہیں لگے گا. تھر میں ابھی بجلی بھی ہے, پانی بھی ہے, روڈ بھی ہے, سڑکیں بھی ہے, گیسٹ ہاؤس بھی ہے, ہر چیز ہے. لیکن پھر بھی آج تک وہاں کے جو لوگوں کی نیچر ہے وہ تبدیل نہیں ہوئی ہے.
اچھا, یہ ماجد زمان شانی نے جو سوال پوچھا ہے, ماجد میں آپ کو بتا دوں کہ ہم نے پہلے بڑی تفصیل سے پوچھا تھا زبانوں کے بارے میں کہ کون کون سی زبانیں جانتے ہیں, اور تھوڑا سا آپ کو ابھی ثبوت بھی ملے گا. تو اب میں چاہوں گی کہ پنجابی کی کوئی چیز سنائیے آپ استاد صاحب, شفیع محمد صاحب.
ہاں پنجابی,
جی بولے شاہ کی, جی پلیز.
تو زیادہ تر میں اپنی کمپوزیشن خود ہی کرتا ہوں.
جی اچھا, جی سنائیے.
چل گلیا جتھے سارے ہو بن انے, نہ کوئی ساڈی ذات پچھانے, نہ کوئی ساڈی من ماٹی حکم کرے دی ہزار, ماتی حکم کرے دی ہزار, حکم کرے دی ہزار, ماتی حکم کرے دی ہزار, ماتی حکم کرے دی ہزار, گلا مٹی دا چولہا مٹی دا, بلا مٹی دا چولا مٹی دا, مٹی دا بنیا سنسار ماٹی, مٹی دا بنیا سنسار ماٹی, ماٹی حکم کریں دی ہزار.
بہت خوب, بہت خوب. اچھا بلکہ میں ایک سوال پوچھنا چاہ رہی تھی رفیق آپ سے, جب آپ نے ہمیں سنایا مائی بھاگی والا کھڑی نیم کے نیچے, یہ کون سی زبان ہے؟ کیونکہ اس میں کئی تو مصرے ایسے لگتے ہیں کہ بالکل اردو یا ہندی زبان کے ہیں, کچھ مجھے سندھی اور سرائکی کے لگتے ہیں, تو ہے کون سی زبان یہ دراصل؟ تھری زبان ہے یہ رفیق؟
جی جی,
یہ جو کھڑی نیم کے نیچے ہے یہ کون سی زبان ہے, مطلب جس میں یہ گایا ہوا ہے؟ کیونکہ
یہ ہماری راجستھان کی ہے, مارواڑی اور مکس ہے اس میں.
اچھا, تو یہ اردو کے کافی قریب ہے, اس کا مطلب ہے کیونکہ میں بالکل اس میں کہی تو بالکل صاف اردو کے مصرے سمجھ میں آتے ہیں. بالکل
بالکل, یہ جو ہے نا مارواڑی اور راجستھانی زبان اس میں ہے, اور یہ ساری سنسکرت میں یہ ساری مکس ہے.
اچھا بھائی, ایک پردے کے پیچھے ہیں ایک صاحب جن کی آواز نہیں آئی ہمیں, عبد الجبار صاحب ہیں جو کہ آپ کے ساتھ بینجو پر ہیں, کزن ہیں آپ کے, تو تھوڑا سا ان کا تعارف بھی کرائیے. اتنے اچھا انہوں نے آپ کا ساتھ دیا ہے اس میں پروگرام میں, تو یہ آپ کے کیا بھائی ہیں آپ کے؟
ये मेरे कजन है, ये बैंजो प्ले करते हैं, आपको ये एक सिंधी फोक धुन सुनाएंगे आपको.
चलिए छोटी सी मगर उसके एक मिनट के खाली सुनाइए. जी जरूर अब्दुल जब्बार साहब हमें धुन सुनाएंगे ताकि हम इनको भी दाद दे सकें. वाह वाह पेर पवंदी सा बहुत अच्छा, ये मेरा बड़ा पसंदीदा है धुन भी. तो बहुत शुक्रिया अब्दुल जब्बार साहब आपका. और सवाल आप दोनों से है. अब एक ना सरदार अली बलोच ने जंगशाही से पूछा है और सरदार उनके साथ दिलदार अली और सरदार अली बलोच साहबाने भी कि आपको कितने कौन कौन से अवार्ड्स मिले. तो पहले मैं शफी मोहम्मद साहब आपसे पूछूंगी कि कितने अवार्ड्स मिले आपको अब तक.
अब ये अंदाजा ये कि मुझे 15-20 तो बड़े बड़े अवार्ड मिले हैं. ठीक है, इंडिया से भी मिला है, फ्रांस से मिला है, दुबई से मिला है और पाकिस्तान के जितने सटल अवार्ड है, कलंदर अवार्ड है, बिटाई अवार्ड है और कल्चरल अवार्ड है, लोक उत्सव अवार्ड है, प्राइड ऑफ परफॉर्मेंस है और इंडिया में मुझे 12वीं अवार्ड मिला है, 6 अवार्ड मिला है और बहुत सारे करीबन कोई छोटे मोटे को 300-350 के करीब मुझे अवार्ड मिल चुके हैं.
अच्छा, और आपको रफीक फकीर साहब
जी
आपको कौन कितने अवार्ड मिले.
7-8-10 साल हो गए हैं उस्तादी से अलग. तो मुझे ये यही यहाँ जो प्राइवेट जो महफिले हैं उनके अवार्ड मिले हैं 2-3-4. बस मुझे कोई और कोई बड़ा अवार्ड नहीं.
बस हमें बताया कि जब आप अपने उस्ताद जी की उम्र को पहुंचेंगे तो आप भी बहुत कुछ हासिल करेंगे जितनी मेहनत से आप काम कर रहे हैं. अच्छा, मुश्ताक अहमद ने बहुत प्यार से शफी साहब को और रफीक फकीर आप दोनों को खुश आमदेद कहा है और अकीदत का इजहार किया आप दोनों से. एक बात मुझे ये बताइए, आप में से जो भी बताना चाहें, कि जो मैंने अक्सर जो प्रोग्राम देखती हूँ इंडिया के, तो राजस्थान से जो लोग आते हैं वो सूफियाना कलाम कव्वाली बहुत गाते हैं. मतलब जब वो रियलिटी शोज में आते हैं या कॉम्पिटिशन में आते हैं तो कव्वाली बहुत और अमीर खुसरो का कलाम जो सूफियाना है, तो क्या वो उतना ही पॉपुलर यहाँ भी है आपके हिस्सा जो है थर का, क्योंकि राजस्थान दूसरी तरफ का इलाका है ना थर रेगिस्तान का.
बताऊं कि आपको पता है कि ख्वाजा गरीब नवाज
जी
उनका मजार जो है वो राजस्थान में ही है, अजमेर शरीफ में.
जी जी जी.
और फिर कव्वाली का जो बुनियादी हजरत अमीर खुसरो से शुरू हुआ है तो वो ख्वाजा निजामुद्दीन औलिया दिल्ली से शुरू हुआ है. और ये जो चिश्तिया तरीका है इसमें जो है वो समा होती है ना.
हेलो जी जी. तो
मेरी आवाज है तो अब ये जो हमारी सूफियाना दरगाह यहाँ हमारा सिंधी जो है वो सिंधी और सराकी में और हमारे सिंध के शोरा ने उर्दू में भी शायरी की है. तो अब कुछ अर्सा कबल जब उस्ताद नुसरत फतेह अली खान ने कव्वाली को एक जदीद रंग दिया
जी,
तो उसके बाद अभी जो हमारे सिंध की दरगाहें हैं वहाँ भी एक कव्वाली का दौर दौड़ा है. और अब तो ये कि कव्वाली का जो अंदाज है जो जो चलन है वो तो फिल्मों में भी आ गया है.
दुरुस्त दुरुस्त, बिल्कुल सही कहा आपने. तो क्यों ना कव्वाली उस्ताद साहब फिर शफी साहब एक कव्वाली हो जाए और उधर से दूसरे फोन पे ये आपका साथ देंगे, लेकिन शुरू आप करिए ताकि वो फिर आपके साथ आ जाएंगे. जी
जी. अब ये है हमारे झोंक शरीफ के सुजादा नशीन सूफिया ताला, उन्होंने कव्वाली लिखी है
जी
और मैंने उसकी तर्ज बनाई है तो मैं आपको सुना रहा हूँ. ठीक है
जी जरूर.
इस डूबते तो छाल दे ये
निगाह मस्त की मस्तियाँ ये तेरे कर्म की मस्तियाँ किस बदनसीब पे डाल दे किसी दर्दमंद के काम आ ओ किसी दर्दमंद के काम आ मुझे जिंदगी की तलब नहीं मुझे सौ बरस की हवस नहीं जिंदगी आमद बराए बंदगी जिंदगी बे बंदगी शर्मिंदगी मुझे जिंदगी की तलब नहीं मुझे सौ बरस की हवस नहीं मेरी कालकों को महव कर मेरी कालकों को महव कर मुझे और दर्दो मलाल दे किसी दर्दमंद के काम आ ओ किसी दर्दमंद के काम
वाह 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 बहुत खूब बहुत खूबसूरत. तो मैं बहुत आपका शुक्रिया अदा करना चाहूँगी और आखिर में कुछ और फरमाइश भी करूँगी, लेकिन बहुत बहुत मैं आप दोनों का शुक्रिया अदा करती हूँ, रफ़ीक फ़कीर का, इसलिए कि रफ़ीक ने मुझे मेरा तारुफ़ करवाया उस्ताद शफ़ी मोहम्मद साहब से, मेरे पास उनका फ़ोन नंबर नहीं था. तो ये बहुत आप लोगों की मैं कहती हूँ बड़ी वज़ेदारी की बात है कि मेरी दरख्वास्त पर आप इस प्रोग्राम में आए, आपने सुनने वालों की इतनी फरमाइशें पूरी की. और यही एक बड़े फ़नकार की निशानी होती है कि उसमें एक इंकसार होता है. और मुझे जब भी जब मैं किसी बड़े फ़नकार से मिलती हूँ तो मुझे पहली पहचान यही नज़र आती है उसके, कि जैसे जिस तरह से आप लोगों ने इस प्रोग्राम में शिरकत की और अपने सुनने वालों से मोहब्बत का इज़हार किया. तो आखिर में रफ़ीक आप सुनाएंगे कुछ या शफ़ी मोहम्मद साहब, कौन सुनाएंगे आखिर में कुछ? जी
मैं तो कहूँगा मेरा उस्ताद ही सुनाए.
आपके उस्ताद ही सुनाए, तो चलिए हम उसी पे ख़त्म करेंगे शो आज का. मैं अब्दुल जब्बार का भी बहुत शुक्रिया अदा करती हूँ इतना साथ देने के लिए, रफ़ीक फ़कीर साहब, उस्ताद शफ़ी मोहम्मद साहब. और शफ़ी मोहम्मद साहब, चलिए अब आप हमें थरकाई को सुना दीजिए कोई चीज़ थरी जबान में.
जी हाँ, वो थरी जबान में मेरी अपनी कंपोजिशन है और शायरी भी
जी
मेरी खुद की पोएट्री है.
सुनाइए.
तो आपने जो बात कही थी कि बड़े बड़े फनकार जो है वो बड़ा नहीं होता है, बड़ा उसका फन होता है.
बिल्कुल सही बात.
बड़ा उसका अखलाक होता है और बड़े होते हैं उनके सुनने वाले.
बिल्कुल. और मोहब्बत आपको जो तो अब आप अगर सुना दें हमें
थोड़ा. तानसेन तब तानसेन है जब कानसेन अच्छे हो, जब कोई सुनने वाला नहीं है तो फन किसी काम का नहीं है.
बिल्कुल सही.
तो मैं आपको एक खरी फोक धुन जो मैं आपको पेश कर रहा हूँ.
जी.
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी.
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com. कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 1353 یعنی 1353 اسلام آباد پاکستان.
آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
لائف ان امریکہ کے ساتھ مدثرہ منظر. پاکستان میں ٹرکوں اور رکشوں کے پیچھے لکھے مصرے اور جملے اکثر تفریح دبا کا باعث ہوتے ہیں, اور ان میں مشہور ترین تو پپو یار تنگ نہ کر, پاس کر یا برداشت کر, اور ماں کی دعا جنت کی ہوا وغیرہ سے تو آپ بھی واقف ہیں. مگر یہاں امریکہ میں استعمال کی اشیاء پر خبردار کرنے کے لیے جو لیبل لگائے جاتے ہیں وہ بھی بعض اوقات کسی لطیفے سے کم نہیں. امریکہ میں وارننگ کے یہ لیبل اکثر کھلونوں, گھریلو استعمال کی مشینوں اور دیگر آلات پر لگے ہوتے ہیں, اور بعض لیبل دیکھ کر تو ایسا لگتا ہے کہ یہ سامان بنانے والے یہ گمان رکھتے ہیں گویا صارفین ان اشیاء کو اندھا دھند استعمال کر لیں گے سوچے سمجھے بغیر. امریکہ میں مشیگن لا سوٹ ابیوز واچ نامی ایک تنظیم ہے, وہ اس طرح کے لیبلز کا خاصا حساب رکھتی ہے, اور انہوں نے وارننگ کے سب سے اچھے یا آپ کہہ سکتے ہیں مزکا خیز ترین لیبلز کی نشاندہی کی ہے. اپنی کارپینٹرز یا بجلی کا کام کرنے والوں کے پاس بجلی کی ڈرلنگ مشین دیکھی ہوگی, اس پر وارننگ تھی کہ یہ دانتوں میں استعمال کے لیے نہیں ہے. آتش دان میں رکھی لکڑی پر لکھا تھا احتیاط کیجیے اس میں آگ لگ سکتی ہے. کالی مرچ چھڑکنے کی بوتل پر لکھا تھا مرچیں آنکھوں میں لگ سکتی ہیں. بچوں کے سٹرولر پر اگر یہ لکھا ہو کہ بند کرنے سے پہلے بچہ گاڑی سے نکال لیں تو آپ کیا سمجھیں گے, یا پھر مچھلی پکڑنے کے کانٹے پر لکھا ہو نگلنے سے نقصان ہو سکتا ہے. اسی طرح برتھ ڈے کیک پر سجانے کی موم بتیوں کے ڈبے پر لکھا ہے ایئر پلگس کے طور پر استعمال نہ کریں, اور یقیناً خواتین کو یہ دیکھ کر ضرور غصہ آئے گا کہ بلینڈر یا چاپر پر لکھا ہے جب بلیڈ چل رہے ہوں تو اس سے کھانا اتارنے کی کوشش نہ کی جائے, بھلا کوئی ایسا کیوں کرے گا. اسی طرح آپ کو بجلی کی استری پر لکھا نظر آئے گا پہنے ہوئے کپڑوں پر استری نہ کی جائے. اکثر دھوپ سے بچنے کے لیے کاروں کی ونڈ اسکرین پر کارڈ بورڈ کا ایسا کور لگا دیا جاتا ہے جو شیشے کو دھوپ سے محفوظ رکھتا ہے, چنانچہ اس پر لکھا ہوتا ہے سن شیلڈ ہٹائے بغیر گاڑی نہ چلائیں. اور تو اور لیزر پرنٹر کے کارٹریج پر لکھا ملے گا ٹونر کھائیے گا نہیں, اور حد تو یہ ہے کہ چوہے مار دوا کے پیکٹ پر وارننگ ہے اس کی وجہ سے لیبورٹری میں موجود چوہوں میں کینسر پایا گیا ہے, گویا آپ تو اسے کھانے کا ہی سوچ رہے تھے. اسی طرح لوہے کی کیلوں کے ڈبے پر لگے لیبل میں خبردار کیا گیا ہے نگلنے پر نقصان دہ ہو سکتا ہے. اور آخر میں ہم آپ کو خبردار کر دیں کہ امریکہ آئیے تو کسی چیز کو چھوئیے اور کھائیے گا نہیں, کیونکہ ریل کے ایک اسٹیشن پر وارننگ تھی ان تاروں کو چھونے سے فوراً موت واقع ہو سکتی ہے, اور اگر کسی نے ایسا کیا تو اس کے خلاف قانونی چارہ جوئی کی جائے گی. سوال یہ ہے کہ کیا موت کے بعد؟ مدثرہ منظر, اردو وی او اے, واشنگٹن.
ہردم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعرات کو نشر ہونے والا پروگرام.
اور اب تک تقریباً ہم 100,000 سے زائد آپریشن کر چکے ہیں. پاکستان میں ہمارے ہر سال تقریباً 38 مقامات پر یہ کیمپس ہوتے ہیں.
تو جب میں اسٹوڈنٹ تھا میں لائبریری میں کام کرتا تھا, میں نے کنوینئنس اسٹور میں کام کیا, میں نے ایک کک کی حیثیت سے کام کیا, میں نے صفائیاں بھی کی, جھاڑو بھی دی, اور اس کے ساتھ اور مجھے فخر ہے کہ مجھے یہ سب کام بڑے اچھے آتے ہیں, اور اس سے میری بیگم بھی بہت خوش رہتی ہیں.
ہر دم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعرات کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں آگے بڑھتے ہوئے کامیاب پاکستانی امریکیوں, اور مختلف پروگراموں کے تحت امریکہ کا دورہ کرنے والے ممتاز پاکستانیوں سے. یہ پروگرام نشر ہوتا ہے پاکستان میں ہمارے سننے والوں کے لیے ہر جمعرات کو رات 9 سے 9:55 تک ریڈیو پر, میڈیم ویو 972 پر, اور انٹرنیٹ پر ہماری ویب سائٹ urduvoa.com پر, اور اردو وی او اے کے فیس بک پیج پر جس کا لنک ہے facebook.com/voaurdu. پیشکش یاسمین جمیل.